الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. كان رسول الله صلى الله عليه وسلم إذا دخل رجب قال اللهم بارك لنا في رجب وشعبان وبلغنا رمضان. ومنها صوم في بياض أيام تخصيصا وفيه روايات الأول ما روي مرفوعا ولم يصح منها شيئا وغاية الزوف وجلها موضوع، والثاني ما أن خرشت قال ليت أمر ابن خطاب يضرب أكف الرجال في صوم رجب حتى يضعوها في الطعام، والثالث ما هو موقوف على أبي هريرة من صام يوم 27 من رجب كتب الله لهم لو صيام 60 شهرا. وهذا أمثل ما ورد في هذا المعنى، ذكر هذا كله فيما ثبت بالسنة. ومقتضى الثالث الصوم، لكن لا اعتقاد بالسنة وثبوت عن الشعر بل من حيث الاحتياط. ومقتضى الباقيتين عدم الصوم تخصيصا صونا للأحكام عن الاختلاط، ومنها ما اختره الأوام أو الخواص كالأوام من اتحادهم ليلة 27 موسما ويذكرون فيها قصة المعراج الشريف والحكم فيها والحكم الذي سبق في خطبة الوالد المنيف. أعوذ بالله من الشيطان الرجيم، لتركبن طبقا عن طبق. صدق الله العلي العظيم وصدق رسول النبي الكريم. معزز خواتین و حضرات، رجب کا مہینہ تقریباً ختم ہوا جاتا ہے، اور اس رجب کے مہینے میں کچھ چیزیں ایسی ہیں جو کہ صحیح سند سے مروی نہیں ہے لیکن عوام میں زیادہ مشہور ہیں. عوام میں مشہور ہونے کی وجہ سے گھر میں تو ابھی جو ہے نا، مطلب میں عرض کر رہا تھا کہ عوام میں چونکہ زیادہ مشہور ہیں لہذا عوام ایسی مشہور باتوں پر عمل کرتے ہیں، لیکن علماء کرام ان کا کام یہ ہوتا ہے کہ صحیح بات بتا دیں، اس کی جتنی سند ہوتی ہے وہ بتا دیں یا اس کی جتنی تحقیق ہوتی ہے وہ سامنے لائیں تاکہ لوگ اپنی طرف سے دین میں کوئی اضافہ نہ کرے، اور اگر دین میں کوئی بات ہے تو وہ رہ بھی نہ جائے. لہذا یہ دونوں باتیں اپنی اپنی جگہ پر بہت اہم ہیں. تو بے شک کوئی کتنی اچھی نیت سے کوئی کام کیوں نہ کر رہا ہو، لیکن اگر وہ آپ صلی اللہ علیہ وسلم کے طریقے سے ہٹا ہوا ہے اور دین نہیں اور اس کو دین سمجھ رہا ہے تو پھر اس کا ثواب کی جگہ گناہ ہوتا ہے، جیسے کہ فرماتے کل بدعت ضلالہ، ساری بدعتیں گمراہی ہیں. اس میں ایک واقعہ یہ ایسا ہے کہ مطلب یہ ایک حضرت عمر رضی اللہ تعالیٰ نے کچھ لوگوں کو جن نے روزہ رکھا تھا ان سے روزہ توڑوایا تھا، تو یہ جو ہے مطلب یہ کہ اس وجہ سے اس کو کوئی خاص دین کی بات اگر کوئی نہ سمجھے، اور ویسے اگر نفلی طور پر کوئی روزہ رکھ لے تو اس پہ کوئی حرج نہیں ہے، لیکن اس کو کوئی خاص بات نہ سمجھے کیونکہ ایسی کوئی سند مروی نہیں ہے مستند طریقے سے. باقی یہ ہے کہ نیک کام کو کوئی کسی وقت بھی نہیں روک سکتا جو ثابت ہو. بعض چیزیں ایسی ہوتی ہیں نا جو اپنی طرف سے بنائی جاتی، مثال کے طور پر کوئی جیسے اکونڈے ہیں، اب اس کا کوئی مطلب ذکر نہیں ہے، تو لہٰذا اپنی طرف سے چونکہ اضافہ ہے لہٰذا وہ بدعت ہوگا اس کو اگر کوئی ثواب سمجھ کے کرے. لیکن اگر کوئی نفل پڑھ لے تو نفل کا گناہ پڑھنے کا گناہ تو نہیں ہے، بس صرف یہ بات ہے کہ اس کو سنت نہ سمجھے. سنت نہ سمجھے تو پھر ٹھیک ہے، مطلب پھر اس میں کوئی ایسا مسئلہ نہیں. اس کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے کہ معراج شریف کا جو واقعہ ہے یہ بہت زیادہ مختلف روایتوں سے مروی ہے. بعض رات کے نزدیک ربیع الاول کے مہینے میں ہے, بعض کے رجب کے, بعض کے نزدیک رجب کے مہینے میں, بعض کے نزدیک کسی اور مہینے میں. اول تو یہ بات ہے. دوسری بات یہ کہ یہ تقریباً سن 5 ہجری میں یہ واقعہ ہوا ہے, یعنی آپ صلی اللہ علیہ وسلم نہیں 5 ہجری میں نہیں, مطلب اسے پہلے مطلب یعنی ہوا ہے, یعنی وہ آپ صلی اللہ علیہ وسلم کے نبوت کے 500 سال وہ ہوا ہے. تو اس صورت میں یعنی مطلب تئی مطلب جس کو کہتے ہیں یعنی 18 سال آپ صلی اللہ علیہ وسلم موجود رہے, 18 سال اس دنیا میں موجود رہے, تو اگر اس پہ کوئی بات ایسی ہوتی منانے کی تو آپ صلی اللہ علیہ وسلم خود بھی مناتے. تو آپ صلی اللہ علیہ وسلم نے نہیں منایا نہ منوایا. پھر صحابہ کرام کا جتنا دور گزرا ہے تقریباً 101 ہجری تک تو صحابہ کرام موجود تھے, تو اس میں بھی کوئی ایسی روایت نہیں پائی جاتی. بعد میں تابعین کے ہاں بھی اس قسم کی روایت نہیں پائی جاتی. تو اب کیا دین اب آ گیا؟ ظاہر مطلب ہے کہ یہ کوئی عجیب بات ہے کہ اس وقت تو نہیں ہوئی ہو لیکن اب ہو رہا ہے. تو یہ مطلب اس وجہ سے یہ ہم کہتے ہیں کہ احتیاط اسی میں ہے کہ ہم لوگ جو مستند باتیں ہیں انہی کے پیر رہے, اور جو غیر مستند چیزیں ہیں ان کو ہم دین سمجھ کر نہ کریں. یہ بہت اہم بات ہے. باقی بزرگ مہینہ ضرور ہے, اس میں کوئی شک نہیں, بلکہ ہمارے پشتوں میں تو اس کو زبر کا میشتہ کہتے ہیں, یعنی بزرگ مہینہ. تو ظاہر مطلب بزرگ مہینہ ضرور ہے, اس کی وجہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے اس کے لیے دعا فرمائی ہے, اللہم بارک لنا فی رجب و شعبان. اے اللہ ہمیں برکت عطا فرما دے رجب میں اور شعبان میں, وبلغنا رمضان تک پہنچا دے. تو لہٰذا ان 3 مہینوں کے لیے خاص بات تو ثابت ہو گئی کہ آپ صلی اللہ علیہ وسلم نے اس کے لیے دعا فرمائی, لہذا بزرگ مہینہ ہے. اور اس میں سب سے بڑا کام یہ ہے کہ گناہ سے بچے. دیکھیں جب بھی کبھی آپ کو اللہ یاد آ جائے تو اس کا بہترین نتیجہ جو ہو سکتا ہے وہ یہ ہے کہ گناہ سے بچ جائے آدمی. جیسے عمر رضی اللہ عنہ فرمایا کہ بہترین ذکر وہ ہے جو انسان کو گناہ سے بچائے. تو گناہ سے بچنا یہ بہت اہم بات ہے. تو اول تو ہمیں اپنے آپ کو گناہ سے بچانا ہے, کیونکہ یہ مطلب جب بھی کوئی بزرگ مہینہ ہو تو اس میں کوشش کیا جائے, جیسے ذکر ہے تو جیسے مطلب یہ کہ ذکر میں انسان کو اللہ پاک یاد آتا ہے تو گناہ سے بچنا ضروری ہے. اس طریقے سے اگر اللہ تعالیٰ نے کسی خاص جگہ کے ساتھ کوئی خاص بات وابستہ کی, جیسے خانہ کعبہ ہے, غار حرا ہے, اس طریقے سے مطلب یہ ہے کہ وہ مدینہ منورہ ہے اور روضہ اقدس کے آس پاس جگہ ہے, یا پھر یہ کہ کوئی اولیاء اللہ کے پاس قریب جگہ ہے, تو جو برکت کی جگہ ہیں اس میں سب سے اہم کام کون سا ہوتا ہے؟ کہ گناہ نہ کرے. اب اس وقت عجیب بات یہ ہے کہ انا للہ وانا الیہ راجعون, مطلب جو برکت کی جگہ ہوتی ہے وہاں پر گناہوں کا انتظام ہوتا ہے. تھوڑا سا آپ ذرا غور فرمائیں, اٹھا کا قبرستان جو ہے یہ اس میں باقاعدہ یعنی وہ جو شب برات ہے یعنی 15 شعبان, یہ ایک چراغاں کے طور پہ منایا جاتا ہے اٹھا کے قبرستان میں, اور اس میں چراغاں کیا جاتا ہے اور باقاعدہ اس کے لیے گاڑیاں چلتی ہیں, آوازیں لگائی جاتی ہیں, وہاں پر جو ہے نا میلہ ہو جاتا ہے. اب مجھے بتاؤ کہ اس کا میلے کے ساتھ کیا تعلق ہے؟ اس کا میلے کے ساتھ کوئی تعلق نہیں, لیکن لوگوں نے تعلق بنا لیا. اور ظاہر مطلب ہے کہ اس طریقے سے بزرگوں کے مزارات پر جو عرس کا اہتمام ہوتا ہے, تو عرس پہلے کیا ہوتا تھا؟ عرس اس لیے ہوتا تھا کہ اس بزرگ کی یاد میں لوگ جمع ہو جاتے, ان کے جو خلفاء ہوتے تھے ان خلفاء کو پہچان لیتے تھے, ان خلفاء سے اپنی اصلاحی تعلق قائم کر لیتے تھے, ذکر اذکار کر لیتے تھے, اس سے ماشاءاللہ ایک یاد دہانی ہو جاتی تھی اور لوگوں کی جو ہے لوگوں کی فکر آخرت کی طرف ہو جاتی, یہ عرس ہوتا تھا. اب عرس کیا ہے؟ اب عرس میلہ ہوتا ہے. ہمارے رجب میں ہمارے کاکا صاحب رحمت اللہ علیہ زرد کاکا صاحب میں جو ہے نا عرس ہوتا ہے 16 رجب سے 24 شعبان تک, 24 رجب تک, 16 رجب سے 24 رجب تک عرس ہوتے, 8 دن ہوتا ہے, اور آخری رات چراغان ہوتا ہے. اور اس میں جو ہے نا مطلب ہے کہ یہ ہے کہ وہ میلہ ہوتا ہے, میلہ میں سرکسیں آتی ہیں اور اس میں خرافات ہوتی ہیں اور تمام لغویات ہوتی ہیں, یعنی کوئی شریف آدمی وہاں پر نہیں جا سکتا. مجھے مطلب ظاہر اگر انوائٹ بھی کیا جائے تو میں نہیں جاتا ہوں. اس کی وجہ یہ ہے کہ مجھے پتا ہے کہ وہاں پر بجائے فائدے کے نقصان ہوتا ہے. اس وجہ سے حضرت گنگوئی رحمۃ اللہ علیہ ان دنوں اگر کوئی آتے تھے باہر سے گنگوہ حضرت شیخ عبد القدوس گنگوہی رحمۃ اللہ کے عرس پر, ان سے ملاقات بھی نہیں کرتے تھے, حالانکہ اب نہیں ہوتے تھے, ان کے ساتھ ملاقات نہیں کرتے. ایک دفعہ سوئے لیٹے ہوئے تھے, وہ چادر اوڑی ہوئی تھی, تو ان کے بہت اپنے یعنی قریبی لوگ آ گئے ان سے ملنے کے لیے. تو حضرت نے کہا کہ تمہیں یہ کیا پڑی تھی, یعنی بغیر چادر اپنے چہرے سے ہٹائے تمہیں کیا پڑی تھی, ان دنوں کیوں آئے ہو؟ تو انہوں نے کہا حضرت ہم آپ کے ساتھ ملنے کے لیے, ہم تو عرس کے لیے نہیں آئے. فرمایا انہی دنوں کو آپ لوگوں نے کیوں پسند کیا؟ تم لوگوں نے ان کا سواد بڑھایا ہوا ہے, ان کا مجمع بڑھایا ہوا ہے, لہذا میں آپ سے نہیں ملنا چاہتا, آپ لوگ جائیں. یعنی اپنے جو تعلق والے لوگ ہیں ان کو بغیر ملے رخصت کر دیا, اپنے گھر پر آئے ہوئے. کیوں؟ وجہ کیا ہے؟ اس سے فساد بڑھتا ہے, پھیلتا ہے, اس کی حوصلہ افزائی ہوتی ہے. لہذا ہمارے کافر جو ہے ان چیزوں کو پسند نہیں کرتے. اصل بات کیا ہے؟ وہ چیز جو تمہیں اللہ یاد دلائے, نمبر ایک. نمبر دو, نیک کاموں پہ لگائے. نمبر تین, گناہوں سے بچائے. بس یہ ساری چیزیں ماشاءاللہ اس میں حاصل ہو گئی. کیوں ہم اس دنیا میں آئے؟ اس کے لیے. وما خلقت الجن والانس الا ليعبدون, نہیں پیدا کیا میں نے انسان جنات کو اور انسانوں کو مگر اپنی عبادت کے لیے. تو جب اپنی عبادت کے لیے اللہ پاک نے ہمیں پیدا فرمایا ہے, تو پھر ہمارا اصل مقصد تو یہ ہوا نا کہ ہم اللہ پاک کی عبادت کر لے, ادھر ادھر کی چیزوں سے اپنے آپ کو بچائیں. دیکھو ہمارے پاس مثال کے طور پر اگر 25 کروڑ لمحے ہیں, سانس ہیں زندگی کے, مثال میں دیتا ہوں, وہ 25 کروڑ سانسے جو ہے وہ ہر ایک سانس آپ کی نہ ختم ہونے والی زندگی کے بارے میں اللہ پاک سے کوئی فیصلہ کروا رہا ہے. تو ایک سانس کتنی قیمت ہے؟ کیا وہ ایک سانس دوبارہ واپس لا سکتے ہو؟ وہ سانس دوبارہ واپس نہیں لا سکتے. اس وجہ سے میں تو بہت آسان دور دو چار کی طرح ایک بات کرتا ہوں کہ دیکھیں اللہ پاک نے اگر کسی پہ فضل فرمایا, اگر اس کی ٹوٹل زندگی مثلا 70 سال ہو اور وہ 60 سال کی عمر میں توبہ کرے, تو اس کے پاس 10 سال ہے کام کرنے کے, اچھے کاموں کے لیے ہمارے اس کے پاس 10 سال. اگر 50 سال میں کی عمر میں اس نے کیا توبہ تو اس کے پاس 20 سال ہے. اگر 40 سال کی عمر میں توبہ کیا تو اس کے پاس 30 سال ہے. اگر 20 سال کی عمر میں کسی نے توبہ کیا تو اس کے پاس 50 سال ہے. اور اگر بلوغت ہی سے وہ نیک بنا ہوا ہے, سبحان اللہ, وہ پورے عرصے کا جو ہے ماشاء اللہ فائدہ اٹھا رہا ہے. تو اصل بات یہ کہ جس وقت بھی انسان کو توبہ کی توفیق ہو جائے, یہ اس کے لیے بہترین وقت ہے. حضرت علی کرم اللہ وجہ سے حضرت عبداللہ بن عباس رضی اللہ عنہ سے پوچھا گیا کہ بہترین رات کون سی ہے؟ فرمایا لیلۃ القدر. بات صحیح تھی, کیونکہ اللہ پاک نے قرآن پاک میں بھی فرمایا انا انزلنا فی لیلۃ القدر وما ادراک ما لیلۃ القدر, لیلۃ القدر خیر من الف شهر. بات بالکل پکی ہے, اس میں کوئی کچی بات نہیں. لیکن علی رضی اللہ عنہ سے بھی یہی سوال کیا گیا, حضرت نے فرمایا وہ رات جس میں کسی کا توبہ قبول ہو جائے اس کے لیے بہترین رات ہے. وہ رات جس میں کسی کا توبہ قبول ہو جائے وہ اس کے لیے بہترین رات ہے. اب ذرا غور فرمائیں, اگر لیلۃ القدر کی رات میں کوئی گناہ کے کام میں مشغول ہو تو اس کے لیے لیلۃ القدر کیا فائدہ ہے؟ وہ تو گناہ کما رہے ہو, بہت زیادہ کما رہے, کیونکہ بڑی اچھی رات میں گناہ کرنا ہو تو اور زیادہ ہو جاتا ہے, تو وہ تو اس کے لیے تو اچھی رات نہیں ہوئی. لیکن ایک عام رات میں ایک انسان توبہ کرتا ہے اور اللہ پاک سے اپنا تعلق جوڑ لیتا ہے اور اللہ پاک اس کو اپنا بنا لیتا ہے, سبحان اللہ, اس کے لیے وہ رات بہت بڑی رات ہے, بہت بڑی رات. تو یہ ہمیں مقصد کی طرف غور کرنا چاہیے کہ مقصد ہمارا کیا. وما خلقت الجن والانس الا ليعبدون, اللہ پاک فرماتے ہیں نہیں پیدا کیا میں نے جنات کو اور انسانوں کو مگر اپنی عبادت کے لیے. لہذا ہم کیا کریں؟ ہم اللہ کی عبادت کریں. اللہ کی عبادت کیسے کریں؟ طریقہ متعین ہے اور وہ ایک ہی ہے, اور وہ ہے رسول اللہ صلی اللہ علیہ وسلم کا طریقہ. آپ صلی اللہ علیہ وسلم کے طریقے پہ بات کر لیں, کسی اور طریقے پہ نہیں کر سکتے. کسی اور طریقے پہ کریں گے وہ رائے گا چلا جائے گا. ہمارے پشتوں میں کہتے ہیں پشو کی گوڑی تلول دی, یعنی گھی جو ہے نا وہ ریت میں مطلب انڈیلنا ہے, کوئی فائدہ نہیں ہے, کوئی فائدہ نہیں ہے. تو اگر ہم لوگ آپ صلی اللہ علیہ وسلم کے ذریعے پہ کام نہیں کرتے تو کوئی فائدہ نہیں. تو ہم لوگ کو آپ صلی اللہ علیہ وسلم کا طریقہ سیکھنا ہوگا. اسی کے لیے فرض ہے علم, طلب العلم فریضۃ علی کل مسلم. अगर किसी से ट्रैफिक के कानून में गलती हो जाती है और पुलिस वाला आता है और उसको पकड़ता है और उसको चालान करता है, तो ये नहीं कह सकता कि मुझे कानून का पता नहीं था। वो उसको कहते हैं कानून का पता करना तुम्हारा काम है, हमारा काम नहीं है, हमने इसको पहले से एडवर्टाइज किया हुआ है, आपको खुद मालूम होना चाहिए कि कानून कौन सा, इशारा किस तरह होता है, इसमें किस तरह गुजरना होता है। आपको अगर पता नहीं तो आपको गाड़ी में बैठना ही नहीं चाहिए था, आपको लाइसेंस भी नहीं मिलना चाहिए था। आज तो कानून जो है ना, मतलब एक कानून खुद ब खुद इंसान को जानना पड़ता है। तो इसी तरीके से शरीयत का इल्म, बुनियादी इल्म जो है, जो हमारे हर रोज का काम है, हर रोज जो हम काम करते हैं शरीयत के मुताबिक जो करने होते हैं, उनका उसूल जानना हमारा काम है, खुद ब खुद हमारा काम है, वो हमारी जरूरत है। इसलिए फरमाया तलबुल इल्म फरीजतुन अला कुल्ली मुस्लिम, इल्म का हासिल करना फर्ज है तमाम मुसलमानों पर, चाहे मर्द है चाहे औरत है। हाँ जी, और फिर इसके बाद अमल करना उस पर लाजिम है। उसी पर अमल करने के लिए सारे जो दो रुकावटें हैं, वो रुकावटें खुद ही दूर करनी है। अल्लाह ताला ने निजाम बनाया, अल्लाह ताला ने निजाम बनाया, लेकिन उस निजाम पर अमल करना आपका काम है। जैसे अल्लाह पाक ने दवाइयां भेजी है, कुल दाइन दवा, हर बीमारी के लिए इलाज है, हर बीमारी के लिए दवा है, लेकिन क्या वो दवा खुद भी आपके पास चल के आएगी? वो दवा आपके पास खुद बहुत चल के नहीं आएगी, आपको ये दवा तलाश करना पड़ेगा। और किससे लेना पड़ेगा? आप उसके लिए बाकायदा डॉक्टर के पास जाएंगे, डॉक्टर आपके पास नहीं आएगा। बेशक हो सकता है बाज लोगों के पास डॉक्टर भी आ जाए, ये नहीं मैं कह सकता हूं कि डॉक्टर आपके पास नहीं आएगा, बाज लोगों के पास डॉक्टर भी आ सकता है इल्ला माशाल्लाह, लेकिन 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 सबके पास डॉक्टर तो नहीं, डॉक्टर के पास हो ही जाना, बल्कि न सिर्फ जाना पड़ता है, वहां लाइन में भी लगना पड़ता है। अगर आपका नंबर दो घंटे के बाद आता है तो आप ये चीख नहीं सकते कि मेरा नंबर दो घंटे के बाद क्यों आता है। वो कहेगा अपना है, ठीक, किसी और जगह चले जाओ। तो आप क्या कर सकते? तो डॉक्टर के पास खुद ही जाना होगा, फिर डॉक्टर के जो दवाई लेके उस पर खुद अमल करना पड़ेगा, कहना पड़ेगा, फिर उसकी इतला भी खुद ही देनी पड़ेगी। डॉक्टर आपके पास नहीं है, आपने वो दवाई कही नहीं कही, नहीं, डॉक्टर की जिम्मेदारी होगी कि आपको दवाई खिलाए। दवाई का ना खुद आपका काम है। इसमें अगर आपने कोई चीज छुपाई, मसलन दवाई का ही नहीं, उसको बताया कि मैंने दवाई का ही है, तो नुकसान किसको होगा? ज़ाहिर नुकसान मरीज का होगा। अगर वो कोई चीज छुपाता है तो नुकसान मरीज का है। तो बहनी यही चीज हम लोग यहां पर भी देख ले कि इन चीजों को सही करने के लिए जो जगह है वहां पर जाना खुद हमारा काम है। अफसोस की बात यह कि इन चीजों को इतना बदनाम कर दिया गया कि लोग वहां जाने का सोचते भी नहीं है, हालांकि पहले बाकायदा ये एक मुसलमा तरीका था कि पहले इल्म हासिल करते थे, फिर उसके बाद इस्लाह के लिए निकलते थे, और बाकायदा काफिलों की शक्ल में निकलते थे, खानकाओं में जाते, और खानकाओं में इस तरह नहीं जाते थे कि बस सुबह दो घंटे के लिए गए फिर वापस चले, नहीं नहीं ये वाली बातें नहीं होती थी खानकाह में उस वक्त तकरीर, जब तक इस्लाह ना हो चुकी होती। फिलहाल मैं दूर की बात नहीं करता हूं, ये हमारे काजी सदरुद्दीन साहब रहमतुल्लाह अलैह हरिपुर के खानकाह सिराजिया में डेढ़ साल, मतलब यानी ये मेरे ख्याल में कम से कम वाली बात है, क्योंकि आजकल की बात है ना, डेढ़ साल इस दौरान बीमार हुए। डॉक्टर ने तजवीज कर दिया कि आबो हवा इनके रास नहीं आ रही है इधर की, इसलिए इनकी आबो हवा तब्दीली के लिए कुछ इंतजाम किया जाए। तो शेख ने खुद कहा कि आप यहां से चले जाएं किसी ऐसी जगह जहां आपको आबो हवा रास हो, आपके लिए इस वक्त जाना जरूरी है। तो रोने लगे कि मुझे आप क्यों निकाल रहे हैं। हाँ जी, तो फिर उनको तरस आया तो उन्होंने कहा अच्छा ठीक है, फिर अल्लाह पाक ने तरफ से गुजरे भी बंदोबस्त फरमा दिया, ठीक हो गए। अब देखिए ये डेढ़ साल सुभान अल्लाह, मतलब वहां पर लगाया, फिर इसके बाद जब अल्लाह ताला ने उनके ऊपर करम फरमाया, अल्लाह पाक ने नवाज दिया, तो फिर हजरत ने खुद फरमाया जाओ अपने अल्लाह के में इसको पिलाओ, वहां से फिर तशरीफ ले। हाँ जी, तो अब ये मतलब ये इस किस्म की बातें होती थी, वो ये नहीं होता था कि बस ठीक है जी आप आए और जाएं आए और जाएं। ये आजकल के दौर की बात है, हम लोग आए आए और जाए वाली बात जो करते हैं ना, और फिर भी अब बहुत जबरदस्त समझते हैं कि हम कहते हैं वाकई हमने बड़ा काम किया। हाँ जी ठीक है, ना होने से बहुत बेहतर है अल्हम्दुलिल्लाह, लेकिन लेकिन स्टैंडर्ड नहीं है। स्टैंडर्ड तो बाकायदा एक खास वक्त तक वक्त लगाना है और वो खालिस अपनी इस्लाह के लिए लगाना है, कोई और नियत शामिल ना हो। इन्नमल अमालो बिन्नियात, तमाम अमाल का दारोमदार नियतों पर है। अगर नियत में गलती हो, नियत में अगर आगे पीछे हो तो नतीजा बिल्कुल मुख्तलिफ हो सकता है। वह एक बुजुर्ग थे सुभान अल्लाह, हज़रतानवी मोहम्मद साहब ने फरमाया, मजार में तो अपनी तरफ से नहीं अर्ज कर रहा। एक बुजुर्ग थे, उनकी खानकाह में एक साहब आए और जा रहने लगे। हजरत ने बहुत कोशिश की उनको कुछ देने की लेकिन मिल नहीं रहा था, मतलब उसको हो कुछ मतलब फायदा नहीं हो रहा था। हजरत बहुत ही ज्यादा परेशान हो गए, वाकई इन हजरात को ये होता है कि आखिर क्यों नहीं हो रहा, बहुत परेशान हो गए। आखिर में उनको बुलाया, उनसे कहा कि अच्छा मुझे बताओ, आप जब खानकाह में आ रहे थे तो आपकी नीयत क्या थी, आप किस लिए आए हैं? तो उन्होंने कहा, हजरत माशाल्लाह आपका फैज बहुत आम है और बहुत सारे लोगों को फैज हो रहा है, पूरी दुनिया आपसे फायदा उठा रही है, अगर मुझे भी नियमत मिल जाए तो मैं भी दुनिया में इसी तरीके से पूरे आपके फैज को फैलाऊं। हजरत ने फरमाया, अच्छा गलती यही है, आप तो पीर बनने के लिए, आप तो मुरीद बनने के लिए नहीं आए, आप तो पीर बनने के लिए, अभी से अपने पीरी की नियत की, खबरदार आइंदा अगर इसका सोचा सिर्फ अपने आप की अपने आप की इस्लाह के लिए यहां पर रहो, कोई और नियत इसमें शामिल ना हो। बेशक आपसे एक आदमी को भी फायदा ना पहुंचे लेकिन आप जन्नत पहुंच जाए, आपका काम हो जाएगा। और अगर आपके साथ हजारों लोग जन्नत चले जाएं आपकी वजह से और आप खुद जहन्नम चले गए तो आपका क्या फायदा? हाँ जी, तो उस पर जो है ना मतलब है कि उसकी आंखें मतलब खुल गई और कान कड़े हो गए। फिर उसके बाद उसने तौबा की और जैसे तौबा की तो माशाल्लाह फायदा शुरू हो गया। फायदा यही तो रुकावट थी, यही चीज तो रुकावट थी। खिलाफत और ये इन चीजों का जो शौक है ये क्या है? दुनिया की चीज है, ये दुनिया की चीज है, दुनिया में इज्जत कमाने की चीज है। दुनिया में न सिर्फ इज्जत कमाने की चीज है बल्कि इसके साथ कुछ और चीजें भी वाबस्ता है। हमारे ये जो होते हैं ना गदीनशीन टाइप हजरात, उन्होंने अपने बड़ों को देखा होता है आखिर उम्र में फतुहात में, आखिर उम्र में बड़ी फतुहात अल्लाह ताला नसीब फरमा देते हैं, ये अल्लाह ताला का सुन्नत आदिया है। तो फतुहात को देखते हैं कि लोग आ रहे हैं और चीजें दे रहे हैं और हाथ चूम रहे हैं और बड़ी खिदमतें कर रहे हैं और ये कर रहे हैं वो कर रहे हैं, तो ये चूंकि उन्होंने बचपन से ही चीज देखी होती है तो ये समझते हैं कि शायद खानकाह इसको कहते हैं। अब उनकी उनके जन्मत दिल में खानकाह का तस्वर यही है, लिहाजा फिर हजार इसी चीज को संभालते हैं और कोई चीज तो उनके पास नहीं होती। हाँ जी, नतीजतन खानकाह में फिर वही चीज होती और वही होती है। हाँ जी, तो इस तरह मतलब यह कि गोए के खानकाहों से वो नूर उठ जाता है अगर ये नीयत खराब हो जाए, लेकिन अगर नीयत दुरुस्त हो तो बेशक आपको पूरी दुनिया मिल जाए लेकिन नजर उस पर ना हो आपका काम बन जाए। हजरत ख्वाजा अब्दुल्लाह रहरा रहमतुल्लाह अलैह के खेमे के तनाव भी सोने के थे लेकिन उनसे कोई फर्क तो नहीं पड़ा उनके ऊपर। हाँ जी, बस ठीक है, अल्लाह ताला ने सुलेमान अलैहि सलाम के साथ जैसे किया था जैसे किसी वलीउल्लाह के साथ भी कर सकता है, ये कोई ऐसी बात तो नहीं है। लेकिन नीयत में ना हो, नीयत में ना हो, नीयत ये हो कि सिर्फ मैं अल्लाह का बन जाऊं बस। बाकी अल्लाह ताला आपको कैसे रखता है, तख्त पर बिठाते हैं, तख्ते पर चढ़ा देता है, वो अल्लाह ताला का काम है। लेकिन ये है कि आपके आपके नजरिए में आपके यानी दिल में नियत ये हो कि मैं सिर्फ और सिर्फ अल्लाह का बनना चाहता हूं बस। फिर देखो कि अल्लाह पाक कैसे देते हैं। वल्लज़ीना जाहदू फीना लनहदियन्नहुम फीना की बात है, किसी और चीज की बात नहीं। वल्लज़ीना जाहदू फीना क्या मतलब है? जो मुझ तक पहुंचने की कोशिश करता है। ये बड़ा प्यारा जुमला है, अरबी के लिहाज से बताओ ना भाई, वल्लज़ीना जाहदू फीना का क्या मतलब है? लेकिन उसके आप मतलब जरा लिवजहिल्लाह जैसे लफज है ना, लिवजहिल्लाह का मतलब यह कि जो सहाबा किराम युरीदून वजहा, यानी अल्लाह ताला का चेहरा चाहते हैं, उसके तो लफ्जी तर्जुमा है लेकिन मतलब क्या है? अल्लाह की रजा चाहते हैं, यानी वो चेहरा जो खुशी का चेहरा होता है, मतलब यानी जिसमें इंसान खुश दिखाई देता है वो चाहते हैं। तो इसका मतलब क्या है? अल्लाह की रजा चाहते हैं। और ये फीना कह रहे हैं वल्लज़ीना जाहदू फीना लनहदियन्नहुम सुबुलना, تو ہم ضرور بے ضرور ہدایت کے رستے سے جائیں گے. تم بن جاؤ نا اللہ ہی کے لیے, اللہ کے بن جاؤ, پھر دیکھو اللہ تمہیں کیا دیتا ہے. دنیا تو کچھ بھی کسی بھی اس میں نہیں ہے, یہ تو اللہ تعالیٰ ویسے کافر کو بھی دیتے ہیں. ایک حدیث قدسی ہے, اللہ اکبر, اگر یہ دنیا اور دنیا کے اندر جو کچھ ہے اگر یہ اللہ پاک کے نزدیک ایک مچھر کے پر کے برابر بھی حیثیت رکھتی تو اللہ تعالیٰ کافر کو ایک گھونٹ پانی بھی نہ پینے دیتا. اس کا مطلب ہے کہ اس کی کوئی حیثیت نہیں. اب جس چیز کی کوئی حیثیت نہیں آپ نے پوری زندگی اس کے اوپر اس کے داؤ پر لگا دی, مثلا خانقاہ میں آپ آئے اسے اس لیے آئے کہ آپ کو خلافت مل جائے تاکہ پھر بھی آپ کو بھی اس طرح فتوحات نصیب ہونے لگا, آپ کے بھی سب لحاظ چومنے لگے, آپ کے بھی یہ ہو جائے, آپ کی وہ. یہ دنیا کی نیت ہے, دین کی نیت ہے ہی نہیں, یہ اللہ کے بننے کی نیت ہے ہی نہیں. تو ظاہر مطلب ہے کہ پھر اس کے اوپر نتیجہ کیسے مرتب ہوگا؟ نتیجہ تو تب مرتب ہوگا والذین جاہدوا فینا, پہ آئے ہوگے تم جب فینا آپ کر لیں گے تو اس وقت پھر لنہدینہم والی بات آ جائے گی. لنہدینہم والی بات آج یہ آپس میں بالکل ملے ہوئی باتیں ہیں جس کو کہتے کاز اینڈ افیکٹ. ہاں جی, یہ سب چیزیں مطلب اسی طریقے سے ہوتی. تو بہرحال ہم لوگ کو اچھی طرح جاننا چاہیے, ہمیں اپنی زندگی ضائع نہیں کرنی چاہیے, ہمیں اپنی زندگی کو کارآمد بنانی چاہیے. اور کارآمد بنانے کے لیے کیا کرنا چاہیے؟ ہمیں صرف اور صرف اللہ کو پانے کی نیت کرنی چاہیے. ہاں جی, اور پھر اس کے بعد طریقہ سمجھنا چاہیے کہ طریقہ اس کا رسول اللہ صلی اللہ علیہ وسلم کا ہے. آپ صلی اللہ علیہ وسلم کے طریقے کے علاوہ اور کوئی طریقہ اللہ کو پسند نہیں ہے, تو حضور کے طریقے کو. اور یہی ہے کلمہ لا الہ الا اللہ محمد رسول اللہ, یہی کلمہ کی حقیقت ہے. اللہ تعالی ہم سب کو یہ حقیقت نصیب فرما دے. وآخر دعوانا الحمد لله رب العالمين, ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. سبحان ربك رب العزة عما يصفون, والسلام على المرسلين, والحمد لله رب العالمين برحمتك يا ارحم الراحمين.